हामी हामी सोलर सिस्टम मा एउटा प्लानेट भयो अर्थ होइन, अनि सोलर सिस्टम सनको अराउन्ड बसेको छ. सन एउटा स्टार भयो, त्यस्तो असङ्ख्यौँ स्टारहरू छ विदिन अ ग्यालेक्सी, त्यसले एउटा ग्यालेक्सी बनाउँछ. त्यस्तै गरी अर्को एउटा ग्यालेक्सी पनि छ हाम्रो लोकल युनिभर्समा जसको नाम चाहिँ एन्ड्रोमेडा हो. सो त्यो चाहिँ हाम्रो नेबरिङ ग्यालेक्सी हो. अनि हाम्रो मिल्की वेको म्यास चाहिँ मैले 2014 पनि त्यो सम्बन्धी डिस्कभरी गरेको थिएँ. सो काइन्ड अफ मोर अर लेस थाहा छ होइन, तर एन्ड्रोमेडाको चाहिँ हामीलाई एक्ज्याक्ट मास वेट कति हुन्छ, भार कति हुन्छ भन्ने कुरा थाहा थिएन. सो मैले गरेको अहिलेको करेन्ट स्टडीले चाहिँ एन्ड्रोमेडाको मास तपाईँको 8 खर्ब सनहरूको वेट बराबर हुन्छ, जुन चाहिँ लगभग मिल्की वेको पनि मास जति नै छ भनेर पत्ता लगाएको.
अब त्यो भार मतलब भनौँ न, अब स्पेसमा अब अन्तरिक्षमा त्यो 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 मेजर गर्न अब कतिको गाह्रो, कत्रो ठुलो छ स्पेस भन्ने नै त्यो गाह्रो छ, तर त्यो नाप चाहिँ कसरी गर्नुहुन्छ भनौँ न.
ए अलिकता एनालोजी दिनुपर्छ होला यसको लागि. जस्तो अब जस्तो अर्थबाट तपाईँले कुनै बललाई माथि उछाल्नुभयो भनेदेखि त्यो बल फर्केर अर्थमै आउँछ होइन, जमिनमै झर्छ ग्राभिटीले गर्दाखेरि. तर रकेट चाहिँ फर्केर आउँदैन रकेट, किनभने तपाईँले रकेटलाई 11 किलोमिटर पर सेकेन्ड भन्दा बढीको स्पिडले 1 सेकेन्डमा 11 किलोमिटर त्यो त्यति रफ्तारले फ्याँक्नुभयो भनेदेखि चाहिँ त्यो चिजले अर्थलाई, अर्थको ग्राभिटीलाई विन गरेर बाहिर जान सक्छ. मार्समा बसेको कुनै मान्छेले हाम्रो पृथ्वीबाट गएको रकेटको स्पिड थाहा पायो भने उसले ठ्याक्कै भन्न सक्छ, ए भनेपछि अर्थको ग्राभिटी यति रहेछ, ग्राभि वेट यति रहेछ, किनभनेदेखि यति स्पिडले फालेको रकेटले त अर्थ छोडेर जाँदो रहेछ. ठ्याक्कै एन्ड्रोमेडाको के छ भने त्यही भएको. मैले यहाँबाट अब्जर्भ गरेँ, एन्ड्रोमेडामा भएको एकदम हाई भेलोसिटी स्टार्सहरूलाई मेजर गरेँ, अनि मैले के भनेदेखि ए यतिको स्टारहरू चाहिँ एकदम हाई भेलोसिटीमा जा हिँड्दा रहेछन् एन्ड्रोमेडामा, भनेपछि एन्ड्रोमेडाको कमसे कम मिनिमम मास चाहिँ कति हुनुपर्छ भनेर त्यसरी नै वर्कआउट गरेको. सो 85-86 काइन्ड अफ रेयर स्टार्स भन्छन् हाई भेलोसिटी स्टार्स मैले एन्ड्रोमेडामा अब्जर्भ गरेँ, अनि त्यसपछि त्यसको स्पिडबाट चाहिँ ब्याक ट्रेस गरेर वेट पत्ता लगाएको एन्ड्रोमेडा ग्यालेक्सीको.
अब हाम्रो जुन ग्यालेक्सी भन्नुभयो होइन, अब त्यसमै अब कति 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 हजारौँ 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 त्यो अब स्टार्सहरू छ, हजारौँ त्यो बिलियन नै होइन, अब त्यही त त्योभन्दा अब त्यो कहाँ अन्त्य हुन्छ कहाँ, अनि यो छिमेकी यो एन्ड्रोमेडा एन्ड्रोमेडा सुरु हुन्छ, त्यो कसरी थाहा पाउनुहुन्छ तपाईँहरूले?
इन्ट्रेस्टिङ, एक्चुली हाम्रो दुइटा ग्यालेक्सीको केसमा चाहिँ एकदम इन्ट्रेस्टिङ कुरा हो. तर ग्यालेक्सी हाम्रो फिजिक्समा के भन्छ भने नि, ग्यालेक्सी चाहिँ इक्विलिब्रियममा छ भनेर मानिन्छ, भनेको मतलब वेल बिहेभ्ड छ होइन, स्टोकास्टिक छैन. त्यो भएपछि के हुन्छ भने एउटा रिलेसन हुन्छ, तपाईँले वेट पत्ता लगाउनु भयो भने यो ग्यालेक्सीको साइज कति हुन्छ भनेर ठ्याक्कै क्यालकुलेट गर्न सकिन्छ, अनि त्यहाँबाट साइज थाहा हुन्छ. अनि हाम्रो ग्यालेक्सीको साइज र एन्ड्रोमेडाको दुइटै ग्यालेक्सीको साइज चाहिँ तपाईँको कम्पेयर गर्दाखेरि स्टिल दुइटा ग्यालेक्सी टाढा टाढा नै देखिन्छ होइन. जस्तो लाइटलाई नै सनबाट हामी कहाँसम्म आउनु पऱ्यो भने 8 मिनट 20 सेकेन्ड लाग्छ हगि, एन्ड्रोमेडा ग्यालेक्सीबाट हामी कहाँ आइपुग्नु पऱ्यो लाइट भनेदेखि 2 मिलियन इयर्स लाग्छ, भनेको झन्डै 20 लाख वर्ष लाग्छ हगि. सो त्यो इस्टिमेट हामीसँग छ. त्यसबाट के थाहा हुन्छ भने ए हामी त टाढा टाढा नै रहेछौँ भन्ने थाहा हुन्छ. तर त्यहाँ तपाईँले सिमुलेसनहरू पनि हेर्नुभयो होला, मैले न्युज सँगसँगै एउटा सिमुलेसन पनि रिलिज गरेको थिएँ, त्यहाँ देखिन्छ. खासमा एन्ड्रोमेडा ग्यालेक्सी चाहिँ हाम्रो ग्यालेक्सीको तर्फ झन्डै 100 किलोमिटरको दरले पर सेकेन्डको दरले आउँदैछ. सो भनेपछि नियर फ्युचरमा चाहिँ दुइटा ओभरल्याप हुन्छ होला, अहिले चाहिँ दुइटा ग्यालेक्सी वेल सेपरेटेड नै छ.
भनेपछि के लाखौँ वर्षको कुरा गरे कि कस्तो?
हजुर, हामीले कुरा गर्दाखेरि यो लाखौँ वर्षमै हुन्छ, 10 लाख वर्षभन्दा पनि बढी समय.
भनेपछि तपाईँको अध्ययनमा चाहिँ
झन्डै 50 लाख वर्ष 5 खरब भयो
भनौँ न, 5 खरब वर्ष. ठिकै छ, त्यसपछि त्यसमा होइन, त्यो जुन अब तपाईँले लेख्नुभयो त्यो तपाईँको उसमा अध्ययनमा चाहिँ अब यो तपाईँ खोजमा चाहिँ अब एन्ड्रोमेडा चाहिँ पहिला चाहिँ मिल्की वेभन्दा 3 गुणा बढी रहेको भन्ने सोचिएको थियो, तर अहिले चाहिँ अब समान साइजको रहेको छ भन्ने गर्दाखेरि त्यसबाट चाहिँ के फरक हुन्छ त अब भनौँ न अध्ययनहरूमा विज्ञानमा यो जानकारी पत्ता लागेर?
वास्तवमा कस्तो हो भनेदेखि नि, हामी मिल्की वे ग्यालेक्सीको भित्र छौँ. सो जस्तो तपाईँ मानिलिनुहोस् कि ट्विन टावरमा जानुभयो अरे, ट्विन टावरको एउटा टावरभित्रै कसैको जन्म भयो, त्यो मान्छे त्यहीँको त्यहीँ नै ग्रोन अप भयो भने उसले त्यो आफ्नो टावर कस्तो छ बाहिरबाट भन्ने कुरा कहिले पनि थाहा पाउँदैन, किनभने ऊ सधैँ त्यो टावरभित्र नै बसिरह्यो होइन. तर झ्यालबाट बाहिर हेऱ्यो भने त त्यो अर्को ट्विन टावर त देखिन्छ. अनि अनि अरू कुराहरू सबै स्टडी गरेर झ्यालबाट यसो हेरे त्यो ट्विन टावरको भित्रपट्टि पनि झन्डै झन्डै हाम्रो जस्तै भित्रको रहेछ भनेपछि त ए भनेपछि हाम्रो ट्विन हाम्रो ग्यालेक्सी त्यो ग्यालेक्सीको कन्सेप्ट पनि त्यही हो भनेपछि त्यो नियर बाई ग्यालेक्सी यस्तो छ भनेपछि हाम्रो ग्यालेक्सी पनि प्रिटी मच त्यस्तै हुनुपर्छ भनेर तपाईँले स्टडी गर्न सक्नुहुन्छ होइन. अनि रह्यो कुरा यसको म्यासको इफेक्ट चाहिँ फर्स्ट त त्यही हो आफ्नो ग्यालेक्सीको बारेमा पनि थाहा पाउने यो एउटा मात्रै मेजर हो. यिनीहरू दुइटा ग्यालेक्सी फेरि हामीसँग यति प्रोक्सिमिटीको कारण गर्दाखेरि यिनीहरू दुइटा मात्र यस्तो ग्यालेक्सी होला जुन ग्यालेक्सीको चाहिँ स्टार बाई स्टार हामी स्टडी गर्न सक्छौँ रिजल्भ गर्न सक्छौँ. अरू बाँकी डिस्टेन्स ग्यालेक्सीहरू चाहिँ एउटा यसो लाइटको तपाईँको फ्ल त्यो फज जस्तो मात्रै देखिन्छ होइन. र समग्रमा यो मासले चाहिँ के डिटर्मिन गर्छ भने यो लोकल ग्रुप भनेको हाम्रो जुन लोकल युनिभर्स हो यहाँनिर ग्यालेक्सीहरू कसरी यो ठाउँमा आएर बस्यो कसरी यो भोलि इभल्भ कसरी हुन्छ होइन. सो ओभरअल ग्यालेक्सी फर्मेसन र इभोल्युसन चाहिँ कसरी हुन्छ भन्ने कुरा थ्योरीको जुन प्रिडिक्सनहरू हो त्योहरू कम्पेयर गर्न सक्नुहुन्छ. सो ग्यालेक्सी फर्मेसन स्टडिज गर्न हेल्प गर्छ यो कुराले.
हजुर
ह्युमन लाइफ त त्यो टाइम स्केलमा केही पनि होइन नि साह्रै सानो
अवश्य पनि त्यही भएर साइजको कुरा गर्दाखेरि है अब स्पेस हामीले भन्दाखेरि अब स्पेसमा त्यो अब तारै तारा मात्रै देख्छौँ है त्यो अब अघि भर्खर पनि भनिहाल्यो हाम्रो ग्यालेक्सी पछि अब एन्ड्रोमेडा छ त्योभन्दा बाहिर अर्को कुनै होला
त्यो
त्यो स्पेस त्यही अब घरमा मैले कुरा गर्दाखेरि मेरो छोरीले त्यही क्वेसन सोधेको थिएँ कि अब स्पेस कहाँ हेर्नुहुन्छ भनेर कसरी थाहा पनि हेर्नुहुन्छ कि हुँदैन
कसरी दुईटा कुरा छ एक्चुली. आइन्स्टाइनको भनाइ मान्ने हो भने र हालै 2012 पनि अस्ट्रेलियाको एकजना वैज्ञानिकले नोबेल प्राइज पाउनुभयो हाल एएनयुको भिसी भाइस चान्सलर हुनुहुन्छ होइन. सो त्यो थ्योरीको अनुसार चाहिँ युनिभर्स एक्सपेन्डिङ छ. सो भनेपछि हरेक समयमा तप एउटा ग्यालेक्सी अर्को ग्यालेक्सीबाट टाढा नै गइरहेको छ होइन. सो यो स्पेसको अन्तै छैन किनभने एक्सप्यान्ड भइरहेसपछि त तपाईँ कहिले पनि त्यो ठाउँसम्म पुग्नै सक्नुहुन्न किनभने एभ्री सेकेन्ड तपाईँ त्यो नजिकै ठाउँबाट पनि टाढा गइरहनु भएको छ होइन एक्सपेन्सनले गर्दाखेरि. सो बलुनको माथि दुइटा कमिला राखिदिएर भित्रबाट बलुन फुलाएको जस्तो क्या त्यो कमिला कहिले पनि एक आपसमा आउनै नजिक आउनै सक्दैन किनभने बलुन फुलिरहेछ. सो त्यस्तो हो एक्सपेन्डिङ युनिभर्समा त कहिले पनि अन्त हुँदैन. रह्यो कुरा स्पेस कति भास्ट छ भन्ने कुराको एउटा इक्जाम्पल हेर्नुहोस् है त सन भनेको एउटा जम्मा एउटा स्टार हो त्यो पनि एकदम मेडियोकर खालको स्टार हो ठुलो पनि होइन सानो पनि होइन एकदमै मध्यम खालको स्टार. जम्मा एउटा स्टार दिउँसो घाम लाग्दाखेरि हामी छर्लङ्ग पुरै सफा यस्तो घाम लाग्छ राति भएपछि अँध्यारो प्रष्ट होइन कालो अँध्यारो डार्क पिच डार्क हुन्छ. जबकि त्यहाँनिर हाम्रै ग्यालेक्सीमा पनि बिलियनौँ तपाईँको स्टार छन् हाम्रो ग्यालेक्सी जस्तो पनि बिलियनौँ ग्यालेक्सी छ तर खोइ त तर तपाईँको त्यो स्टारहरूबाट त्यो ग्यालेक्सीबाट आएको लाइटले हामीलाई रातभरि किन उज्यालो नपारेको वाइ नाइट स्काई इज डार्क भन्छ क्या. जब एउटा सन त्यति सानो स्टारले त हामीलाई दिनभरि यत्रो उज्यालो हुन्छ भने राति त्यत्रो स्टारहरू देखिँदा त्यत्रो ग्यालेक्सी देखिँदा चाहिँ किन हुँदैन भन्दा त्यहाँबाट अनुमान लगाउन सक्नुहुन्छ कि स्पेस कति भास्ट छ भनेर. तपाईँको प्रत्येक इन्भर्स स्क्वायर ल फलो गर्छ क्या तपाईँको जति टाढाको अब्जेक्ट भयो लाइटको जुन तपाईँको इन्टेन्सिटी हुन्छ त्यो चाहिँ 1/ डिस्टेन्सको स्क्वायरले चेन्ज हुन्छ भनेपछि तपाईँको डिस्टेन्स यक्सल बढ्यो भनेदेखि लाइटको इन्टेन्सिटी यक्स स्क्वायरले घट्छ क्या. त्यसले गर्दाखेरि त्यसबाट पनि थाहा हुन्छ कि कति भास्ट छ युनिभर्स भन्ने कुरा. र एउटा अस्ट्रेलियन वैज्ञानिकले पनि केही वर्ष अगाडि पत्ता लगाएको एउटा लिमिटभन्दा बाहिर तपाईँ युनिभर्समा जानै सक्नुहुन्न किनभनेदेखि त्यही एक्सपेन्डिङ युनिभर्सको कारणले गर्दाखेरि. सो र हजुर मानवयानको हिसाबले कुरा गर्ने हो भने त हामीहरू बेयरली अहिले सोलर सिस्टमको बाहिर पनि पुगेको छैनौँ होइन.
अनि यो अस्ति इलोन मस्कको त्यो स्पेस एक्स त्यो लन्च त हेर्नुभयो होला होइन एकदमै अब धेरैजना एकदमै अब खुसी नै भएको थियो त्यो हेर्दाखेरि होइन. तर तपाईँले चाहिँ कस्तो लागेको थियो त्यो मतलब कतिको इम्पोर्टेन्ट हो त्यस्तो त्यो लन्च भनौँ न स्पेस एक्स
धेरै इम्पोर्टेन्ट छ किनभनेदेखि युनाइटेड स्टेट्सले नै झन्डै तपाईँको 7-8 वर्षभन्दा बढी भइसक्यो अब यसरी म्यानसिप बाहिर नलाने भनेर डिक्लेयर गरेको होइन. र यो यसरी प्राइभेट सेक्टरलाई दिनु र सबभन्दा ठुलो कुरो त उनले गर्छु भनेको 1-1.5 वर्ष पनि झन्डै भएको छैन त्यतिको पिरियडमा यो यत्रो सेटअप गरेर रकेट लन्च गरेर अहिले त स्टिल ट्रायल फेजमा छ. तर उनको त्यो उनको वास्तवमा त्यो कुराले चाहिँ तपाईँले स्पेस सेक्टरमा रिभोल्युसनाइजेसन नै हुन्छ होला किनभने उनले 2020 मार्समै के अरे म्यानसिप पुऱ्याउँछु भनेर भनिसकेका छन् होइन. 2020 नहोला तर चार पाँच वर्ष दस वर्षको टाइममा चाहिँ मार्चसम्म पुग्नु भनेको जुन कुरा चाहिँ गभर्मेन्ट अरू गभर्मेन्टहरूले पनि त्यति इन्ट्रेस्ट नदेखाएको प्रोजेक्टमा उनले हात हालेर प्राइभेट सेक्टरमा गरिरहेको कुरा त अफकोर्स धेरै नै एक्साइटिङ छ. प्लस उनले त्यो रकेट टेक्नोलोजीहरू पनि जस्तो म्यास ट्रान्सपोर्टेसनको लागि अर्थमै पनि युज गर्न सकिने भन्दैछन्. झन्डै अब तपाईँको काठमाडौँका मैले आर्टिकल पनि लेखेको थिएँ यसमा, काठमाडौँबाट लन्डनको डिस्टेन्स झन्डै आधी घन्टा 40 मिनट पनि नलाग्ने. सो आइडिया के भने रकेटमा मान्छेलाई लन्च गर्ने, लोअर अर्बिटमा पुर्याउने, त्यहाँ गएपछि त ग्राभिटी मात्रै हो, अनि त्यसपछि फेरि कहाँ पुग्नुपर्छ त्यहाँ पुगेपछि अनि फेरि प्रोपेलर लगाएर ल्यान्ड गराउने. रकेटको स्पिडले तपाईँ जानुभयो भने त आधी घन्टा 40, उनले आई थिङ्क न्युयोर्कदेखि लन्डन 1 घन्टा भनेर छन् जस्तो लागेको छ.
बिजनेस क्लास चढ्न टेन्सन हुने मान्छेहरूलाई अब
होइन, यो एक्चुअली होइन, यो एक्चुअली इकोनोमिकली अझ चिपर हुन्छ होला. किनभनेदेखि तपाईँलाई यसमा एनर्जी जम्मा दुई ठाउँमा मात्रै लाग्छ, फ्युल भनौँ न, एकचोटि प्रोपेल गर्न, एकचोटि झार्नको लागि. तर जुन लोअर अर्बिटमा पुगिसकेपछि त तपाईँलाई फ्युल कन्जम्सन एकदम कम हुन्छ. भनेको मतलब एक्चुअल जुन डिस्टेन्स ट्राभल गर्नुहुन्छ नि, से लन्डन टु न्युयोर्कको बिचमा, त्यो डिस्टेन्स भरि त तपाईँ अलमोस्ट ग्राभिटीको हेल्पले मात्रै जानुहुन्छ होइन, थोरै म्यानुभरमा एनर्जी लाग्छ, अनि बाँकी त तपाईँको अगाडिको स्टेजमा र पछाडिको स्टेजमा मात्रै फ्युल कन्जम्सन हुने हो. जबकि भइरहेको छ अहिलेको प्लेनहरूमा त थ्रु आउट उसमा तपाईँले बोयन्ट राख्नको लागि फ्युल कन्ज्युम गर्नुपर्छ. सो आई थिङ्क इकोनोमिकली अझ चिपर हुन्छ भनेर भन्छ एकर्डिङ टु एलन मस्क.
ल हेरौँला के हुन्छ है. जस आउँदा दिनहरूमा अब तपाईँको नयाँ खोजहरूको बारे समाचार पनि सुन्न पाओस् है. जस आजलाई चाहिँ हामीलाई समय दिनुभएकोमा धेरै धेरै धन्यवाद प्रज्वल.
हवस्
धन्यवाद. र वेस्टर्न अस्ट्रेलियाबाट डाक्टर प्रज्वल काफ्ले, खगोल शास्त्री डाक्टर प्रज्वल काफ्ले, र आफ्नो खोज, पछिल्लो खोज लगायतका विषयबारे कुरा गर्दै र उहाँसँगको यो कुराकानी केही बेरमा हाम्रो वेबसाइटमा राख्नेछौँ. ठेगाना हो sps.com.au/ नेपाली.